शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कोमल विश्वकर्मासँगै नरेन्द्र सापकोटाको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौँडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल भदौ 26 गते बिहिबार, नेपाल सम्बत 1139 सेप्टेम्बर 12 तारीक सन् 2019।
नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
गृहमन्त्री थापाका भाइ पक्राउ, कैदीसँग मिलेर फिरौती संकलन गरेको आरोप।
चीन अमेरिका द्वन्द्वमा नेपाल पनि मुछियो, अमेरिकाद्वारा इण्डो पेसिफिक रणनीतिबारे नेपालको आधिकारिक धारणा माग।
डेंगू नियन्त्रण गर्न महाअभियान चलाइँदै, सुरक्षाकर्मीदेखि विद्यार्थीसम्म घर घरमा परिचालन गरिने।
संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री जोनसनको निर्णय गैर कानूनी भएको उच्च अदालतको फैसला, प्रधानमन्त्रीको निर्णयमा विपक्षी दलको पनि विरोध।
र नाडेज्दा कप फुटबलको उपाधिका लागि नेपालले आज उज्बेकिस्तान विरूद्ध प्रतिस्पर्धा गर्दै।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
समाचार अब विस्तारमा। दुई वर्ष अघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्। उनी गृहमन्त्री रामबहादुर थापाका साइला भाइ हुन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको 2074 असोज 23 गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो। यो हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई 3 महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भारतबाट पक्रेर ल्याएको थियो। यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दावी छ। पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो। प्रहरी उच्च स्रोतका अनुसार समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन्। पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको कल डिटेल रेकर्ड समेत झिकाएर अनुसन्धान गरेको थियो। स्रोतका अनुसार गृहमन्त्रीका भाइ नरेश र पवन बीच मिलेर काम गर्नुपर्छ भन्ने आशयका सन्देश आदान प्रदान भएको देखिन्छ। अनुसन्धान अधिकारीले यो मिलेर काम गर्नुलाई समीरकै योजना अनुसार व्यापारी र व्यवसायीलाई धम्क्याएर फिरौती संकलन गर्नुको अर्थमा बुझेका छन्। सीआईबी स्रोतले ती अभियुक्तहरूसँग बारम्बार सम्पर्कमा रहेर बसेको भेटिएपछि नरेशलाई पक्राउ गर्नु परेको उल्लेख गरेको छ। सम्पर्कमा आएका अधिकांश उच्च प्रहरी अधिकारीहरूले नरेश पक्राउको पुष्टि गरेका छन्, तर त्यसबारे खुलेर प्रतिक्रिया दिन चाहेनन्। भारतीय सेनाबाट अवकाशप्राप्त नरेशको घटनामा कुन तहसम्मको संलग्नता हो र उनले फिरौती रकम डिल गरेका हुन् कि होइनन् भन्नेबारे सीआईबीले कुनै सूचना सार्वजनिक गरेको छैन। गृहमन्त्रीकै भाइ पक्राउ परेको घटना सार्वजनिक हुँदा अप्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ। स्रोतका अनुसार झण्डै एक साता अघि ब्यूरोले अनुसन्धानका लागि भन्दै नरेश थापालाई महाराजगंज स्थित आफ्नो कार्यालयमा बोलाएको थियो। घटनाक्रमको गम्भीरताले गर्दा नरेशलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने भएपछि उनको नाम थुनुवा सूचीमा समेत चढिसकेको थियो। भाइ पक्राउ परेको विषय गृहमन्त्री थापा समक्ष तुरुन्तै पुग्यो। त्यसपश्चात नरेशलाई बिरामी भएको कागजपत्र बनाएर प्रहरीले बोलाएको बखत उपस्थित हुने गरी हिरासत मुक्त गरेको स्रोतको दावी छ। तर सीआईबीका उच्च अधिकारीहरू भने नरेश अझै थुनामा रहेको जिकिर गर्छन्। सीआईबीका प्रवक्ता एसपी दीपक रेग्मीले पक्राउ परेका पवन खड्का र सुरेन नगरकोटीलाई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा चलाउने गरी आइतबार मात्रै सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको बताएका छन्। घटनामा नरेशको संलग्नताबारेको प्रश्नमा उहाँले भन्नुभयो, मलाई ठ्याक्कै यसबारेमा थाहा भएन, अर्को पिलरले गरेको अनुसन्धान हो। फिरौतीमा गृहमन्त्रीका भाइ पक्राउ, जेलभित्र रहेका कैदीसँग मिलेर फिरौती संकलनको धन्दामा जोडिएको आरोप। कान्तिपुरमा समाचार छ।
चिनिया विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति आइपिएसलाई तथा कथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ। चिनिया विदेश मन्त्रालयले मन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उहाँले नेपाली अधिकारीसँग गरेको छलफलको विवरण वेबसाइटमा राखेको छ। यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन। चीनले नेपालसँग इन्डो प्यासिफिकका विषयमा कुराकानी भएको र नेपाल त्यसको विपक्षमा रहेको जानकारी वेबसाइटमा राखेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग वेबसाइटमा विदेश मन्त्रालयले चिनिया भाषामा सबैको धारणा समेटेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली सहित परराष्ट्र मन्त्री प्रदीप गेवालीसँगका द्विपक्षीय छलफलका विषय भने अंग्रेजीमा छ। पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको धारणा पनि चिनिया भाषामै रहेको छ। बुधबार अबेरसम्म उनीहरूका धारणा वेबसाइटमा संग्रहित छन्। उनीहरूको धारणालाई अनुवाद गर्दा आइपिएसले चिनिया सहकारी रोक्न खोजेको शैलीमा सत्तारूढ दलका अध्यक्ष दाहालको धारणा आएको देखिन्छ। बेजिङमा जारी नोटपछि काठमाडौँस्थित अमेरिकी दूतावासले प्रतिक्रिया दिइसकेको छ। यसअघि चिनिया दूतावासले बेजिङ र वाशिङटन बीचको तनावबारे धारणा काठमाडौँस्थित चिनिया दूतावासमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। चीन अमेरिका द्वन्द्वमा नेपाल, अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सुनिश्चित बन्दै गएको बताउनु भएको छ। बालुवाटारमा हिजो आयोजित केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले चिनिया विदेश मन्त्रीको भ्रमणपछि राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको ब्रिफिङ गर्नुभएको थियो। विदेश मन्त्री वाङ यीको भ्रमणले राष्ट्रपतिको भ्रमण सुनिश्चित बन्दै गएको अध्यक्षले ब्रिफिङ गर्नुभएको छ। एक सचिवालय सदस्यले भनेका छन्, विदेश मन्त्री वाङको भ्रमण राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको र त्यसअनुसार तयारी अघि बढाउँछौ भन्ने जानकारी गराइयो। चिनिया विदेश मन्त्रीले हाम्रो निमन्त्रणा तथा अपेक्षालाई गम्भीरतापूर्वक लिनुभएको, उहाँले राष्ट्रपति सी पनि नेपाल भ्रमणका लागि सकारात्मक रहेको जानकारी दिनुभएको र त्यसै अनुसार अब दुवैतर्फबाट सम्पर्कमा रहेर गृह कार्य गर्ने समझदारी भएको अध्यक्षले जानकारी गराउनुभयो। वरिष्ठ नेता झलनाथ खनालले पनि बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीको भ्रमणको सम्भावना बढ्दै गएको बताएको जानकारी दिनुभयो। उहाँले चिनिया विदेश मन्त्रीसँगको भएको भेटवार्तासँगै राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावना बढ्दै गएको सकारात्मक ब्रिफिङ गर्नुभयो। खनालले भन्नुभयो, चिनिया राष्ट्रपति सी असोज मसान्त पछि नेपाल भ्रमणमा आउने गरी तयारी गर्ने दुई देशबीच समझदारी भएको स्रोतको भनाइ छ। बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था र नेपाल भारत पेट्रोलियम पाइपलाइन उद्घाटनबारे पनि ब्रिफिङ गर्नुभएको थियो। नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको ब्रिफिङ, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण सुनिश्चित बन्दै नयाँ पत्रिकामा समाचार छ।
वैशाख 30 गते धरानमा देखिएको डेंगु करिब 4 महिनामा 56 जिल्लामा फैलिएर महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि महाअभियान चलाउने भएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, विद्यार्थी र स्वयंसेवकलाई डेंगु प्रभावित क्षेत्रमा घर घरमा खटाएर नियन्त्रण गर्ने तयारीमा सरकार जुटेको हो। मंगलबार साँझ सम्बन्धित सबै निकायका अधिकारीलाई सरकारी कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले महाअभियानको तयारीबारे छलफल गर्नुभएको छ। देश संघीयतामा गएसँगै प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार भित्र परे पनि प्रभावकारी काम गर्न नसकेपछि डेंगु महामारी रोक्न संघीय सरकार नै सक्रिय हुन लागेको हो। सरकारले खटाउने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवक र विद्यार्थी घर घरमा पुग्नेछन्। भुइँदेखि छतसम्म निरीक्षण गर्नेछन्। जमेको पानी र फोहोर हटाउनेछन्। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर विवेक लालले भन्नुभयो, टोलीले हरेक घरका सदस्यलाई डेंगुबाट बस्न परामर्श दिनेछ। छलफलमा डाक्टर लाल सहित मुख्य सचिव लोकदर्शन रेग्मी, विभिन्न मन्त्रालयका सचिव, सबै सुरक्षा निकायका प्रमुख, काठमाडौँ भक्तपुर र ललितपुर महानगरपालिकाका प्रमुख, प्रधानमन्त्रीका सल्लाहकार, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक, रोग नियन्त्रण महाशाखाका निर्देशक, सरुवा रोग अस्पताल टेकुका डाक्टर अनुप वास्तुला लगायत सहभागी हुनुहुन्थ्यो। छलफलमा उपत्यकाका तीन महानगरका प्रमुखहरूले भने आफूहरूले गर्नुपर्ने कामबारे सुझाव माग्नु भएको थियो। स्रोत साधन पर्याप्त भए पनि कामबारे ज्ञान नभएको उहाँहरूको भनाइ थियो। 30 वैशाख यता 8538 जनामा डेंगु संक्रमण देखिएको छ। पछिल्लो समय संक्रमण गुणात्मक रूपमा बढेको छ। 1 साउनदेखि 24 भदौसम्म मात्रै 5113 जनामा संक्रमण देखिएको छ। हालसम्म डेंगुले 6 जनाको ज्यान समेत गइसकेको छ। डेंगु नियन्त्रण गर्न महाअभियान चलाइँदै नयाँ पत्रिकामा समाचार छ।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित ऑन टॉप ब्रांड का पानी 500 देखि 900 मिलीलीटर का आकर्षक पेट बोतलहरुमा उपलब्ध छ। थप जानकारी का लागि हिमालयज स्प्रिंग वाटर प्राली नया बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा himalayswater.com.np लग इन गर्नुहोस्। जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। मासिक 10,000 रुपियाँ तलब नपाउने मजदूरबाट जबरजस्ती 1% कर उठाउने सरकारले कूटनीतिक नियोगमा लाखौं रुपियाँ बुझ्ने कर्मचारीलाई भने कर मिनाहा दिने तयारी गरेको छ। आयकर ऐनले कूटनीतिक नियोगमा कार्यरत कर्मचारीलाई दिने वैदेशिक भत्तामा 75% छुट र बाँकी 25%मा पारिश्रमिक कर लाग्ने व्यवस्था गरेको छ। तर कानूनले तोके पनि 10 वर्षदेखि नियोगमा काम गर्ने कर्मचारीले पारिश्रमिक कर तिरेका छैनन्। अहिले यस्तो करको रकम 17,84,00,000 रुपियाँ पुगेको छ। परराष्ट्र मन्त्रालयले यही कर बापतको रकम मिनाहा गर्न मन्त्री परिषदमा प्रस्ताव लैजाने तयारी समेत गरेको छ। विगत 10 वर्षमा धेरै पटक कर मिनाहा गर्न चलखेल भए पनि अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीका कारण परराष्ट्रको प्रयास सफल हुन सकेको छैन। अहिले फेरि मिनाहाका लागि चलखेल शुरू भएको छ। अहिले प्रदीप कुमार गेवाली परराष्ट्र मन्त्री हुनुहुन्छ। वित्तीय अनुशासनमा अहिलेसम्म विवादमा नआएका गेवालीकै पालामा कर मिनाहाको चलखेल फेरि शुरू भएको हो। परराष्ट्रका एक अधिकारीका अनुसार विभिन्न नियोगमा कार्यरत कर्मचारीको कर बक्यौता रहेको करिब 18 करोड़ रुपियाँ मिनाहा गर्न प्रस्ताव तयार पारिएको छ। यो 10 वर्षदेखिको रकम हो। अहिले यो प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ। अर्थले सहमति दिए मन्त्री परिषदमा लगिनेछ। 18 करोड़ कर मिनाहा गराउन परराष्ट्रको चलखेल, नागरिक दैनिकमा समाचार छ।
निजामती कर्मचारीले कार्यक्रम र भाषणमा सुशासन र विकासको नारा बारम्बार दोहोर्याउँदै आए पनि व्यवहारमा भने ठिक उल्टो परिणाम पाइएको छ। नारा र कार्यक्रममा विकास र सुशासन समेटेर नथाक्ने कर्मचारी व्यवहारमा भने कुशासन फैलाउन उद्दत देखिएको प्रशासनका जानकार बताउँछन्। कर्मचारीले 22 भदौमा निजामती सेवा दिवस मनाउन थालेको 16 वर्ष भयो। 16 वर्षमा तय गरेका 16 वटा नारामा विकास, सुशासन, पारदर्शिता, सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ। तर उपलब्धि भने झन पछि झन कमजोर हुँदै गएको र मुलुक सुशासनको मामिलामा झनै कमजोर हुँदै गएको प्रशासनका जानकारहरूको अनुभव छ। प्रशासनविद भीमदेव भट्ट निजामती प्रशासनको प्रणाली नै कमजोर भएकाले यस्तो समस्या देखिएको बताउनुहुन्छ। उहाँले 2046 पछिको राजनैतिक परिवर्तनपछि निजामती सेवा ऐनमा आएको परिमार्जन तथा सेवा सुविधाका कारण निजामती सेवा कमजोर बन्न पुगेको बताउनुभयो। निजामती सेवामा ट्रेड युनियनको व्यवस्था गरिएको, आधिकारिक ट्रेड युनियन बाहेक पनि विभिन्न राजनैतिक आस्थाका आधारमा ट्रेड युनियनको विकास हुन थालेकाले पनि कुशासन मौलाउन पुगेको उहाँले बताउनुभयो। कहिले सचिएला कर्मचारी प्रवृत्ति, नारामा विकास र सुशासन, व्यवहारमा कुशासन। राजधानी दैनिकमा समाचार छ।
उद्योग व्यवसायका नाममा जग्गा लुकाई हदबन्दी छल्दै आएका केही प्रभावशाली व्यक्ति राजनैतिक पहुँचका बलमा कानूनी बनाएर आफू सुरक्षित हुन लागि परेका छन्। विगतमा कर्मचारी तन्त्रले उनीहरूको प्रयासलाई असफल तुल्याउँदै आएपछि सरकारले कानून संशोधन गरी जग्गा सुरक्षित बनाउन लागेको हो। तत्कालीन भूमि सुधार मन्त्री रामकुमार सुब्बाको पालामा मन्त्री परिषदबाट निर्णय गराउने उनीहरूको प्रयासमा मुख्य सचिव र सचिवहरूले असहयोग गरेका थिए। हदबन्दी छल्दै आएका प्रभावशाली व्यक्तिहरूले यसपालि भने सत्तारूढ दलका नेतृत्वलाई प्रभावित तुल्याई प्रतिनिधि सभाबाट ऐन पारित गराउन सफल भएका छन्। भूमि सम्बन्धी ऐन 2021 संशोधन गर्न बनेको उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भई हाल राष्ट्रिय सभामा विचाराधीन छ। विधेयकमा उद्योग प्रतिष्ठान, कम्पनी वा संस्थाले आफ्नो स्वामित्वमा रहेको हदबन्दीका हदबदिम भन्दा बढ़ीको जग्गा सट्टापट्टीदेखि स्थानान्तरणसम्म गर्न पाउने व्यवस्था छ। भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले गत फाउन 29 गते पेश गरेको विधेयकमा सट्टापट्टा र हक हस्तान्तरण गर्न नपाउने उल्लेख थियो। विधेयकमा कुनै उद्योग वा कम्पनी विघटनमा गएमा दायित्व फरक फरक प्रयोजनका लागि मात्र सट्टापट्टा गर्न पाउने प्रावधान राखिएको थियो। हदबन्दी जग्गा जोगाइदिन ऐन अन्नपूर्ण पोस्टमा समाचार छ।
परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नेपालको परराष्ट्र सम्बन्ध फराकिलो बन्दै गएको भन्दै मित्र राष्ट्रहरूसँगको व्यावसायिक साझेदारीलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ। नेपाल र बेलारूस बीच दौत्य सम्बन्ध स्थापना भएको 25 वर्ष तथा नवनियुक्त बेलारूसी राजदूत एन्ड्रेई रेस्कीको स्वागतमा हिजो नेपालका लागि बेलारूसका वाणिज्य दूत अजय राज सुमार्गीद्वारा राजधानीमा आयोजित कार्यक्रममा गेवालीले यस्तो बताउनु भएको हो। मन्त्री गेवालीले भूपरिवेष्टित राष्ट्र बेलारूसले छोटो समयमा गरेको आर्थिक प्रगति नेपालका लागि अनुकरणीय भएको बताउनुभयो। नेपाल बेलारूससँग सिक्न चाहन्छ, हातेमालो गर्न चाहन्छ। उहाँले भन्नुभयो, म राजदूत रेयुस्की मार्फत बेलारूसी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्दछु। नेपाल लगानीका लागि भर्जिन ल्याण्ड हो। गेवालीले थप्नुभयो, तपाईँहरूले माइनिङ र कृषिका क्षेत्रमा हासिल गर्नुभएको उपलब्धि नेपालमा पनि लागू गर्न सकिन्छ। उहाँले विनाशकारी भूकम्पका बेला बेलारूसले गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभयो। हिजो मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएका बेलारूसी राजदूत रेयुस्कीले नेपाल बेलारूसको प्राथमिकताको क्षेत्रमा पर्ने बताउनुभयो। उहाँले पारस्परिक हितका विषयमा साझेदारी गर्न आफू पनि उत्तिकै इच्छुक रहेको बताउनुभयो। हाम्रो आपसी सम्बन्ध अझ विस्तार हुनेवाला छ। उहाँले भन्नुभयो, व्यापार, शिक्षा, प्रविधि र सांस्कृतिक आदान प्रदानलाई हामीले प्राथमिकतामा राखेका छौं। कार्यक्रममा व्यवसायी तथा वाणिज्य दूत सुमार्गीले दक्ष जनशक्ति उत्पादनमा बेलारूसी सहयोगको अपेक्षा गरिएको बताउनुभयो। विकास र समृद्धि नेपालको मूल एजेण्डा हो। उहाँले भन्नुभयो, नेपालको प्राकृतिक स्रोत र सम्पदाको उपयोग गर्न हामीलाई प्राविधिक जनशक्तिको खाँचो छ। उक्त क्षेत्रमा निकै प्रगति हासिल गरेको बेलारूसबाट हामी प्राविधिक सिप हस्तान्तरणको अपेक्षा गर्दछौ। खानी, जलविद्युत र वनविज्ञान आदिको दोहनबाट लाभ हासिल गर्न सकिए मात्रै नेपालले दिगो र द्रुततर प्रगति हासिल गर्ने उहाँको भनाइ थियो। उहाँले नेपाललाई प्राथमिकतामा राख्ने राजदूत रेयुस्कीको प्रतिबद्धताको सराहना गर्नुभयो। महामहिम रेयुस्कीको कार्यकालमा दुई देशको आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु, उहाँले भन्नुभयो। कार्यक्रममा उच्च सरकारी पदाधिकारी, सांसद, कूटनीतिज्ञ लगायतको उपस्थिति थियो।
मुलुकको पूर्वाधार क्षेत्रका लागि 250 खर्ब लगानी आवश्यक रहेको अध्ययनले देखाएको छ। नेपाल उद्योग परिसंघले गरेको लगानी र वित्तीय आवश्यकता सम्बन्धी अध्ययनले सन् 2030 सम्मको लागि ऊर्जा, सड़क, खानेपानी तथा सरसफाई र शहरी विकासका लागि यो परिमाणमा लगानी आवश्यक देखेको हो। अध्ययन अनुसार 227.72 बिलियन डलर पूर्वाधारमा लगानी आवश्यक देखिएको छ। अध्ययनले 130.56 बिलियन डलर अर्थात 144 खर्ब अभाव देखाएको छ। यस तथ्याङ्कले 57.7% लगानीको अभाव रहेको देखाएको हिजो उपराष्ट्रपति नन्दबहादुर पुनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार 5%, 7.5% र 10%को आर्थिक वृद्धिलाई आधार मानेर लगानीको आवश्यकता र लगानी अभावको उल्लेख गरिएको छ। ऊर्जा क्षेत्रमा सन् 2030 सम्मका लागि 13,000 र 18,000 मेगावाट विद्युत आवश्यक रहेको उल्लेख गर्दै यसका लागि 23-26 खर्ब लगानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। कारोबारमा समाचार छ।
स्वास्थ्य सेवा विभागले औषधि आपूर्तिका लागि पेस्की रकम उपलब्ध गराएको एक वर्ष बितिसक्दा पनि औषधि आपूर्ति हुन सकेको छैन। विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले निशुल्क स्वास्थ्य सेवा प्रभावका लागि 29 मे 2018 ओआरएस जीवनजल आपूर्तिका लागि आकाश अन्तरिक्षम जेवी कम्पनीलाई 29,85,000 रूपियाँ पेस्की उपलब्ध गराएको थियो, तर सो जीवनजल अहिलेसम्म आपूर्ति हुन सकेको छैन। जीवनजल आपूर्तिका लागि आर्थिक वर्ष 2074-75 जेवी आकाश अन्तरिक्षम जेवीसँग आईसीवी 41.19 को सम्झौता भएको थियो। 5,85,59,730 रूपियाँ बराबरको सम्झौता भए पनि अहिलेसम्म औषधि आएको छैन। आपूर्ति गर्नुपर्ने जीवनजल 98,08,000 प्याकेट थियो, तर अहिलेसम्म जीवनजल आपूर्ति भएको छैन। जानकारहरूका अनुसार सम्झौता भएको 6 महिनाभित्र औषधि आपूर्ति नभए कालो सूचीमा राख्नुपर्छ। स्वास्थ्य सेवा विभागले कार्यवाही प्रक्रिया अघि बढाउन नसकेको स्रोत बताउँछ। राजधानी दैनिकमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौं। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौं। सवारी साधन किन्दछौं, विकास निर्माणका कार्यमा लगानी गर्दछौं, त्यस्तै कृषि कर्म गरिरहेका छौं, पशुपालन गरिरहेका छौं।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ। त्यसैले बीमा गर्ने बानी बसालौ, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौ। विस्तृत जानकारीका लागि निर्जीवन बीमा कम्पनीहरूमा सम्पर्क गरौ।
नेपाल निर्जीवन बीमा व्यवसाय संघ।
कहिलेकाहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ।
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भन्यो नि।
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ?
छिटो तयार हो न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन।
के भन्छ?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँको उत्कृष्ट फायरवुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्क्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल। फोन 42189060।
बिहेको टुङ्गो त लाग्यो, टेन्टको जिम्मा कान्छाको, खानाको जिम्मा माइलाको, बाँकी रह्यो अब गहनाको।
ह्या, गहनाको लागि किन चिन्ता लिरा? मेरो देउरानीको लागि हामीले सधैँ कारोबार गरिरहने न्यू रोडको लक्की ज्वेलर्स सधैँ नि।
अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित सुन तथा हिराका गहना पसल, यहाँ पुरानो गहना पनि साटफेर गरिन्छ। लक्की ज्वेलर्स, न्यू रोड गेट, काठमाडौँ। फोन 4232607।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। चाँडो सेवा दिन र भ्रष्टाचार रोक्न भन्दै सरकारले 80 मालपोत कार्यालयमा अनलाइन सेवा ल्यायो। तीमध्ये प्रदेश 1 14 मध्ये 9 जिल्ला परे। तर ती स्मार्ट मालपोतमा कर्मचारीले काम अड्काउन झन बहाना पाएका छन्। नेटै चलेन, नेट नचल्ने, सर्भर बिग्रने जस्ता बहानाकै कारण पहिला एकैछिनमा हुने काम सक्न 4 दिनसम्म लाग्न थालेको छ। बहाना नेटै चलेन, स्मार्ट मालपोतमा 1 घण्टाको काम सक्न 4 दिन। अन्नपूर्ण पोस्टमा समाचार छ।
नेपाल सरकारले इन्द्रजात्रा लगायत जात्रा पर्व सञ्चालन तथा व्यवस्थापनका लागि 5 करोड रुपियाँको इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष स्थापना गरेको छ। नेपाल सरकारको भदौ 22 गते बसेको मन्त्री परिषद बैठकले स्थानीय सरकार समेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो। इन्द्रजात्रा चलाउन 5 करोडको अक्षय कोष, गोर्खापत्रमा समाचार छ।
प्रतिनिधि सभाले पारित गरेको प्रहरी सम्बन्धी 2 विधेयकलाई हिजो राष्ट्रिय सभाले पारित गरेको छ। प्रहरी कर्मचारी समायोजन तथा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपर्यवेक्षण र समन्वय विधेयकमा राष्ट्रिय सभाले सामान्य संशोधन गरेर पारित गरेको हो। प्रतिनिधि सभामा उत्पत्ति भएको यो विधेयक पुनः प्रतिनिधि सभामा पठाइएको छ। राष्ट्रिय सभाले गरेको संशोधनलाई प्रतिनिधि सभाले स्वीकार गरेपछि राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइनेछ। प्रहरी सम्बन्धी 2 विधेयक पारित। प्रदेश प्रहरी प्रमुखको पद, नाम र पोशाक संघले तोक्ने, सरुवा बढुवा र पदपूर्ति प्रदेश सरकारले गर्ने। कान्तिपुरमा समाचार छ।
नेकपासँग सहकार्य गरी निर्वाचनमा भाग लिएका हृदयस त्रिपाठीले काठमाडौँमा सम्पर्क कार्यालय खोल्नुहुने भएको छ। राजपा नेपालसँग असन्तुष्ट बनेपछि त्रिपाठी स्वतन्त्र राजनीतिक समूह बनाएर तत्कालीन एमालेसँग सहकार्य गरी निर्वाचनमा भाग लिनुभएको थियो। त्यसै त उहाँ नेकपामा जाने पटक पटक चर्चा चले पनि मंगलबार बसेको उहाँको समूहको बैठकले काठमाडौँमा पार्टी कार्यालय खोल्नुको साथै जिल्ला र प्रदेश तहमा स्वतन्त्र राजनैतिक समूहकै नाममा संगठन बनाउने निर्णय गरेको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा गरी विभिन्न 51 रिक्त पदमा 14 मंगिरमा हुने उपनिर्वाचनका लागि विभिन्न दलले आन्तरिक तयारी अघि बढाएका छन्। निर्वाचन आयोगले 37 जिल्लामा हुने उपनिर्वाचनका लागि 51 विभिन्न पद रिक्त रहेको बताएको छ भने आयोगले सोही अनुसार उपनिर्वाचनका लागि दलहरूलाई दल दर्ताको समय समेत दिइसकेको छ। यो सँगै दलहरूले रिक्त स्थानमा आफ्ना नेता कार्यकर्तालाई सक्रिय बनाउँदै लगेका हुन्। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि तयारी अघि बढाइसकेको छ। उपनिर्वाचनको मिति तय भए लगत्तै कांग्रेसले आफ्ना शीर्ष नेतालाई प्रतिनिधि सभातर्फ एकमात्र उपनिर्वाचन हुने जिल्ला कास्कीमा उतारेर आमसभा गरेको थियो। सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र उपनिर्वाचनका विषयमा अनौपचारिक छलफल मात्रै भइरहेका छन्। नेकपाले तल्लो तहका निर्वाचनका लागि स्थानीय तहलाई नै गृह कार्य गर्न निर्देशन दिइसकेको छ। उपनिर्वाचनमा दलहरू सक्रिय, राजधानी दैनिकमा समाचार छ।
जन्डिस निको पारिदिने भन्दै नीलकण्ठ नगरपालिका तीनका एक लामा झाँक्रीले बिरामीको पेटमा धारिलो हतियारले प्वाल बनाइदिएका छन्। उनले दुई महिनादेखि जन्डिस रोगले थलिएका सोही नगरपालिका नौ झगरेका राजु मगरको पेटमा प्वाल पारिदिएका हुन्। जन्डिस देखिएपछि सुरुमा अस्पतालमा उपचार गराएर घरमै रहेका बेला झाँक्रीको उपचारले चाँडै निको हुने सुनेपछि झाँक्रीलाई देखाउन जाँदा पेटमा प्वाल खोपिदिएको राजुको श्रीमती विमला मगरले बताइन्। पेटमा प्वाल पारी जन्डिसको उपचार अन्नपूर्ण पोस्टमा समाचार छ।
यसपालिको इन्द्र जात्रामा अन्तर्राष्ट्रिय नगरका प्रमुख सहभागी हुने भएका छन्। महानगर प्रमुख विद्यासुन्दर साक्यले विदेशी नगरका प्रमुख र प्रतिनिधि आज काठमाडौँ आउन लागेको जानकारी दिनुभयो। साक्यका अनुसार विदेशी नगर प्रमुखको इन्द्र जात्रामा सहभागी हुन लागेको यो पहिलो पटक हो। पर्यटन वर्षको पूर्व सन्ध्यामा आउन लागेका यी पाहुनाबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार समेत हुने मेयर साक्यले बताउनुभयो। आजको कान्तिपुरमा समाचार छ।
सत्तासीन नेकपाकी सांसद पम्फा भुसालले भारतसँगको खुला सीमा बन्द गरी आवत जावतलाई व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। वैवाहिक अंगीकृतलाई कति वर्षमा नागरिकता दिने भन्ने छलफल गरिरहेको प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको हिजोको बैठकमा भुसालले खुला सीमा समस्याबारे धारणा राख्नु भएको हो। तर कांग्रेसका देवेन्द्र राज कणेलले भने भुसालको प्रस्तावको ठाडै विरोध गर्नुभएको छ। सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभएको भन्दै सीमा बन्द गरी परिचय पत्रका आधारमा मात्र आवागमन गर्नुपर्ने बताउनु भएको छ। खुला सीमा बन्द गरौं अन्नपूर्ण पोस्टमा समाचार छ।
र कञ्चनपुरको एक सामुदायिक विद्यालयका कार्यालय सहयोगीको प्रोत्साहन र लुगा भत्ता प्रधानाध्यापकले खाइदिएका छन्। कृष्णपुर नगरपालिका आठ रैकवार बिचुवा स्थित नवज्योति आधारभूत विद्यालयका प्रधान अध्यापक दिपेन्द्र कुमार खड्काले कार्यालय सहयोगी डम्बर सिंह भाटको प्रोत्साहन र लुगा भत्ता आफैले लिएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 74-75 कार्यालय सहयोगीलाई दिएको 2,000 रुपियाँ प्रोत्साहन भत्ता, आर्थिक वर्ष 75-76 प्रदेश सरकारले दिएको प्रोत्साहन र संघीय सरकारले दिएको लुगा भत्ता 10-10 गरी 22,000 रुपियाँ प्रधान अध्यापक खड्काले अहिलेसम्म पनि भाटलाई दिएका छैनन्। चालु आर्थिक वर्षको दुई महिना बितिसक्दा पनि अघिल्लो दुई वर्षको लुगा र प्रोत्साहन भत्ता आफूले नपाएको भाटले बताएका छन्। मैले हेड सरसँग पटक पटक भत्ताको रकम मागे, उनले भनेका छन्, तर उहाँ आज भोलि भन्दै टार्नुहुन्छ। आफ्नो रकम प्रधानाध्यापक खड्काले नै बुझेर खाइदिएको उनको आरोप छ। कार्यालय सहयोगीको लुगा भत्ता प्रधानाध्यापकको खल्तीमा नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोनसनको कदम गैर कानूनी भएको स्कटल्याण्डको उच्च नागरिक अदालतले फैसला गरेको छ। प्रधानमन्त्री जोनसनको कदम विरूद्ध अदालत गएको राजनीतिज्ञहरूको अन्तर्पार्टी समूह पक्षमा फैसला गर्दै कोर्ट अफ सेसन तीनजना न्यायाधीशको प्यानलले यस्तो फैसला गरेको बीबीसीले उल्लेख गरेको छ। युरोपेली संघमै रहनुपर्छ भन्ने 70 जना भन्दा बढ़ीको समूहमा रहेका सांसद र नेताहरू प्रधानमन्त्री जोनसनको संसद निलम्बन गर्ने कदम विरूद्ध अदालत गएका थिए, जसको नेतृत्व एसएनपी सांसद जोआन चेरीले गर्नुभएको थियो। उहाँले अदालतको फैसला बमोजिम नै संसद तत्काल शुरू हुनुपर्ने जिकिर समेत गर्नुभएको छ। मलाई पूर्ण विश्वास छ बेलायतको सर्वोच्च अदालतले पनि यही निर्णयलाई सदर गर्छ, चेरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। युरोपेली संघबाट बेलायतको बहिर्गमन ब्रेक्जिट अगाडि सरकारलाई जिम्मेवार बनाउने संसदको जिम्मेवारीलाई रोक्काका लागि प्रधानमन्त्रीले संसद निलम्बनको प्रयास गरेको न्यायाधीशहरूले बताएका छन्। संसद निलम्बन गैर कानूनी विभिन्न पत्र पत्रिकामा समाचार छ।
अब खेल समाचार। नेपाली महिला राष्ट्रिय टीमले 8 महिनाभित्र तेस्रो पल्ट फाइनल खेल्ने क्रममा नार्डेज द कप फुटबलको उपाधि होडमा आज उज्बेकिस्तान विरूद्ध प्रतिस्पर्धा गर्दैछ। नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा 8 पल्ट फाइनल खेल्न लागेको हो। 9 वर्षको यो उपाधि होडको प्रतिस्पर्धामा नेपाली टीम सधैँ चुक्दै आएको छ। त्यसैले पहिलोपल्ट उपाधि जित्ने लक्ष्य लिएर नेपाली टोली किर्गिस्तानको काराकोल मैदानमा उत्रदैछ। 13 दक्षिण एसियाली खेलकुद साग नेपालले डिसेम्बर 1-10 आयोजना गर्दैछ। यसमा महिला फुटबल पोखरामा आयोजना गर्ने तालिका छ। सागमा पहिलोपल्ट स्वर्ण पदक जित्ने अभियानको तयारीमा नेपाली टीम नार्डेज द कपमा प्रतिस्पर्धा गर्न काराकोल पुगेको हो। 4 देश सहभागी यस प्रतियोगितामा राउण्ड रोबिन लीगमा शीर्ष 2 स्थान हात पारेकाले उज्बेकिस्तान र नेपालले उपाधिको अवसर पाएका थिए। फरवार्ड सावित्रा भण्डारीको 4 गोल सहयोगमा नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई 8-2 हराएको थियो। दोस्रो खेलमा उज्बेकिस्तान विरूद्ध नै 2-0 हारेको थियो। त्यससँगै उज्बेकले नेपाली टीमको लगातार गोलको यात्रालाई 11 खेलमा पूर्ण विराम लगाइदिएको थियो। भुवनेश्वरमा गत फेब्रुअरीमा भएको हिरो गोल्ड कपको पहिलो खेलमा म्यानमार विरूद्ध 3-0 हारे यता नेपालले लगातार 11 खेलमा गोल गरेको थियो। फेरि एकपल्ट सावित्राको प्रदर्शन निर्णायक साबित भयो। नार्डेज द कप महिला फुटबल पहिलो उपाधिको पर्खाई आजको कान्तिपुरमा समाचार छ। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
गृहमन्त्री थापाका भाइ पक्राउ, कैदीसँग मिलेर फिरौती संकलन गरेको आरोप।
चीन अमेरिका द्वन्दमा नेपाल पनि मुछियो। अमेरिकाद्वारा इन्डो पेसिफिक रणनीतिबारे नेपालको आधिकारिक धारणा माग।
डेंगू नियन्त्रण गर्न महाअभियान चलाइँदै सुरक्षाकर्मीदेखि विद्यार्थीसम्म घर घरमा परिचालन गरिने।
संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री जोनसनको कदमको व्यापक विरोध। निर्णय गैर कानूनी भएको उच्च अदालतको फैसला।
र नाडेज्दाको फुटबलको उपाधिका लागि नेपालले आज उज्बेकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्दै।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। कोमल र नरेन्द्र विदा हुन्छौ। नमस्कार।